फिर उसके बाद आगे फरमाया, वकालु तखज अल्लाहु वलदा, और उन्होंने कहा कि पकड़ी है अल्लाह ने औलाद, यानी बनाई है औलाद। हालांकि सुबहानहू, वो तो पाक है इससे, किससे कि औलाद पकड़े बनाए। बल बल्कि लहू माफिस समावाति वल अर्द, उसी के लिए है जो कुछ आसमानों और ज़मीन में है, उसके लिए वो सब कुछ है जो आसमानों और ज़मीन में है। कुल्लुल लहू कानितून, हर एक उसी के लिए फरमा बरदार हैं। कनूत से है कनता, बहुत ज़्यादा फरमा बरदारी करने वाले। इस एक आयत में तीन मुख्तलिफ मज़ाहब के नज़रियात का रद्द किया जा रहा है। यहूद कहते थे उज़ैर अल्लाह के बेटे हैं, सूरत तौबा में भी आयत आती है, वकालतिल यहूद उज़ैर इब्नुल्लाह, यहूद ने कहा कि उज़ैर अल्लाह के बेटे हैं। क्यों कहते थे? तीसरे पारे के शुरू में आप पढ़ेंगे इंशाअल्लाह ताला कि एक मौके पे हज़रत उज़ैर अलैहिस्सलाम को अल्लाह ताला ने 100 साल तक के लिए मारे रखा था। फिर जब वो उठे तो उस दौर में तौरात बिल्कुल मिट चुकी थी, ख़त्म हो चुकी थी, बैतुल मक़दस जो पहले बिल्कुल वीरान था वो फिर आबाद हो चुका था। तो उन्होंने अपने हाफ़से से तौरात लोगों को लिखाई थी, यानी आज भी जो तौरात मौजूद है, जो रिवाइवल हुआ वो हज़रत उज़ैर की वजह से हुआ। तो इस बात की वजह से लोगों ने ये मशहूर कर दिया कि उज़ैर नऊज़ बिल्लाह अल्लाह के बेटे थे, इसीलिए उनको मारने से के बाद ज़िंदा कर दिया। नसारा का तो नज़रिया सबको ही पता है कि हज़रत ईसा अलैहिस्सलाम अल्लाह के बेटे हैं। क्यों है? इसलिए कि वो बिन बाप के पैदा हुए। इसी तरह मुशरिकीन मक्का, मक्का में जो लोग थे वो क्या कहा करते थे कि फरिश्ते अल्लाह की बेटियां हैं, और ये इनका अकीदा बहुत जगह कुरान पाक में डिस्कस होगा। किसी ने किसी को बेटा कहा, किसी ने किसी को कहा, अल्लाह ताला कह रहे हैं क्यों मेरे बेटे बनाते हो, सुबहानहू मैं पाक हूँ इससे, मैंने क्या करने हैं बेटे, तुम बेटे क्यों लेते हो? आप सोचिए, दुनिया में किसी के बच्चे का पैदा होना असल में उसकी मौत का पैगाम है। क्या तुमने चले जाना है, तुम्हारे पीछे कोई और आ रहा है? इंसान की कमज़ोरी की अलामत है, वक्त के साथ इंसान बूढ़ा हो जाता है, कमज़ोर हो जाता है, तो उसका बोझ उठाने के लिए उसके बच्चे आ जाते हैं। पैगाम होता है इस बात का कि जो दौलत तुमने सारी ज़िंदगी में कमाई है, अब तुम्हें इसका कोई वारिस चाहिए। अब ये सारी चीज़ें अल्लाह ताला के साथ तो नहीं है, ना अल्लाह ताला को बुढ़ापा आएगा, ना अल्लाह ताला को कमज़ोरी आएगी, ना अल्लाह ताला को फना है कि जिसकी वजह से उसकी दौलत जो है वो किसी और ने लेनी है। तो इसीलिए कहा कि बल्लहू माफिस समावाति वल अर्द, उसके तो सारे हैं ज़मीनों आसमान। यानी तुम एक बेटे की बात करते हो, अल्लाह के पास तो सब कुछ है, और हो सकता है कि तुम्हारे बेटे हों भी और तुम्हारी आँखों की ठंडक की बजाय तुम्हारी आँखों के आंसू हों। क्या बेटे या औलादें सारी बातें मानती हैं? और क्या बेटों का होना बंदे की हकीकी खुशी का सिंबल है? हरगिज़ नहीं। बेटे वालों को भी रोते देखा, 6-6 बेटों वालों को रोते हुए देखा, और ना अल्लाह दे तो किसी को ना दे और उनको खुश भी देखा। तो अल्लाह ताला कह रहे हैं कि बल, ये जो बल का लफ्ज़ है ना, ये पिछले कलाम की नफ़ी के लिए आता है। ये बिल्कुल ऐसी है जैसे उर्दू में हम कहते हैं बल्कि, कोई बात करे तो हम कहते हैं नहीं बल्कि ये बात है। तो बल्कि यानी बल मीन के बात वो नहीं जो तुम चाहते हो, बात वो है जो अल्लाह ताला ने कही। और वो क्या कि लहू माफिस समावात, सब कुछ उसी का जो आसमान और ज़मीन में। एक लम्हे के लिए ज़रा सोच के देखिए क्या है उसका, आसमानों में क्या कुछ है, फरिश्ते हैं, सूरज है, चांद है, सितारे, सैारे, गैलेक्सीज, बारिश वहाँ से आती, तकदीर के फैसले वहाँ से होते, सब कुछ उसका है। हम अल्लाह ताला की ओनरशिप को महसूस नहीं करते। दुनिया में किसी का ज़रा बड़ा सा घर देख लें, कहते हैं ये किसका है, वाह, फिर मरूब होने लगते हैं, फिर उसके लिए इंसान का दिल झुकने लगता है। कहा तुम कभी इस आसमान को देख लो और तुम्हें ये पता चल जाए ये मेरा है। हाँ ये लग पाता है कि अल्लाह ने हर चीज़ के नीचे अपना नाम नहीं लिखा हुआ। हम तो ज़रा कोई चीज़ लेते हैं सौरा नीचे अपना नाम लगा देते हैं, ये हमारी है, ओन्ड बाय फोला, गाड़ी पर अपने नाम की प्लेट लगाएंगे, घर के बाहर अपने नाम की प्लेट लगा देंगे, कोई चीज़ बनाएंगे, कोई पेंटिंग तो फौरन नीचे अपने साइन कर देंगे कि ये हमने बनाई, अल्लाह ने नहीं किए। क्योंकि वो खामोश ज़ुबान से हमें बता रहा है कि ये सब कुछ मेरा है। हर चीज़ बोल बोल के बता रही है कि इसको बनाने वाली ज़ात बड़ी प्यारी ज़ात है जिसने ये सब कुछ किया, लिहाजा तुम उसकी फ़िक्र ना करो बल्कि अपनी फ़िक्र करो। और वल अर्ज़ को देख लें तो ज़मीन में क्या कुछ है, पहले तो हम अपने आप को ही ले लें। इसीलिए हम कहते हैं कि इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, हम अल्लाह के हैं। कहते हैं वैसे समझते नहीं हैं, मानते भी नहीं हैं, और कहते भी ऐसी आदत नहीं है, शऊर भी नहीं है कि क्या बड़ी बात कह दी। कभी बातों बातों में इंसान किसी से कोई कमिटमेंट करके आ जाता है ना, ये ऐसी कोई कमिटमेंट है, कोई फौत होता है तो कहते हैं इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन। क्या कह रहे हैं कि इन्ना, बल्कि मैं कहती हूँ कि इसको इन्नी कह के देखें, इन्नी लिल्ला, मैं अल्लाह की हूँ। ज़रा सोचें, मैं हूँ अल्लाह की, कितनी अल्लाह की। क्या मेरी आंखें अल्लाह की हैं, मेरा माल अल्लाह का है, मेरा वक्त अल्लाह का है, मेरी सोचें, मेरी स्किल्स क्या अल्लाह के लिए लग रही हैं। और असल में ये रूट कॉज है फ़िरका बंदी की, जिसका तस्करा ऊपर हुआ कि हर बंदा अपने फ़िरके के लिए लड़ता है, इसी बेटे के लिए और इतनी औलादों के तुम नसरिए पेश करके अल्लाह ताला को करते हो। फिर आज भी देखिए हिंदुइज़्म में, अब देखिए खुदाओं की एक पूरी देवमाला है, राम कृष्ण चंद्र फलां फलां, और उनमें कोई किसी का बेटा है, कोई किसी का बेटा है, वो भी यही नजरिया रखते हैं कि अल्लाह ताला का बेटा मौजूद है। और नऊज़ुबिल्लाह, बाज़ लोगों ने मुसलमान होते हुए ये बात तो नहीं कही कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह ताला के बेटे हैं या कोई और वली, लेकिन उन्होंने अल्लाह ताला के साथ शराकत में कुछ चीज़ों को शामिल कर दिया, कुछ बुज़ुर्गों को, कुछ कुतुब और कुछ गौस ऐसे बना लिए। अल्लाह ताला कह रहे हैं मैं इन सारी चीज़ों से पाक हूँ, कुल्लुन लहू कानितून, सारे के सारे उसके कानित हैं। कनूत लफ्ज़ में दो चीज़ें पाई जाती हैं, दवाम और आजजी। दवाम क्या होता है? एवर लास्टिंग होना, हमेशगी, कभी नहीं होता, कभी ख़त्म नहीं होगा, यानी हमेशा से वो उसके सामने झुके हुए हैं। और दूसरा लफ्ज़ है आजजी, आजिज भी हैं। मैं छोटी सी मिसाल देती हूँ, आप इसको समझ सकते हैं। जैसे कोई बेटी है, माँ की खिदमत करती है, कब? जब उसका दिल चाहता है, पाँव भी दबा देगी, लेकिन हमेशा नहीं करती। तो पहली चीज़ निकल गई ना, दवाम नहीं है। दवाम तो क्या? कंसिस्टेंसी, ऑलवेज, हर वक्त ही करना। अगर आप जो काम कर रहे हैं तो आप हमेशा करें। और दूसरी मिसाल है कि चाय का कप बना के रखा, लेकिन इतने ज़ोर से आगे रखा कि आधी चाय उसमें गिर गई प्लेट में। ये क्या? काम तो कर दिया लेकिन आजिज़ी नहीं हुई। बाज़ लोग काम करते हैं, आजिज़ नहीं होते, बस काम करते हैं लेकिन हमेशा नहीं करते। अल्लाह के बंदे, अल्लाह की मखलूकात कैसी हैं? कुल्लुल्लहु कानितून, कंसिस्टेंसी है। सूरज को देखिए, कानित है, हर रोज़ आता है, आजी के साथ है आसमान पे, और उसकी किरणें ज़मीन पे गिरती हैं, ये उसका सजदा है, ये उसकी आजी है। सूरज में है आजी, कानितून है सूरज, हर चीज़ देखिए अपने वक्त पे। आग को अल्लाह ताला ने कहा तुमने जलाना है, जला रहा है। हमारा पूरा जिस्म, दिल, दिमाग, गुर्दे, फिफड़े, हर चीज़ वही काम कर रही है जिसके करने का अल्लाह ताला ने दिया हुक्म। मसलन आप चूल्हा जलाएं खाना पकाने के लिए, और आग की वजह उसमें से पानी निकला, वो क्या हुआ जी? वो आग आज कानित नहीं रही। उसने कहा मैं नहीं जलती, मैं तो आज पानी बन के बुझाऊंगी तुम्हारे चूल्हे की आग को, काम चलेगा। आज कायनात का निज़ाम इतना अच्छा क्यों चल रहा है? इसलिए कि हर मखलूक वही कर रही है जिसको करने का हुक्म दिया। बड़े से बड़ा रसूल हो, बड़े से बड़ा वली हो, फरिश्ता हो, ये बड़ी बड़ी मखलूकात सब उसके आगे झुकी हुई हैं। क्यों ना झुके? बदी उस समावाती वल अर्थ, पहली दफ़ा पैदा करने वाला है आसमानों और ज़मीन को, बग़ैर किसी मॉडल के, कोई नक्शा नहीं था। दो लफ्ज़ होते हैं, एक होता है खालिक और एक लफ्ज़ यहाँ है बदी, दोनों में फ़र्क है। खालिक कौन होता है? क्रिएटर। और बदी, इब्दा क्या है? अल्लाह ताला की तीन चीज़ें हैं। शाह वलीउल्लाह रहमतुल्लाह अलैह ने अपनी किताब हुज्जतुल बालिगा में लिखा है, कहते हैं कि अल्लाह ताला के अफ़ाल तीन किस्म के हैं, यानी तीन तरह से अल्लाह ताला ने अपने कामों को रखा है। कैसे? एक है इब्दा, जो ये भी हमारे सामने है बदी की सूरत में। दूसरा है खल्क, तख्लीक, खालिक, क्रिएटर। और तीसरा है तदबीर, मुदब्बिरुल अम्र का लफ्ज़ आगे हम पढ़ेंगे। इब्दा से मुराद क्या है? अदमे महज से किसी चीज़ को वजूद में लाना, यानी कोई चीज़ कुछ नहीं थी और उसको कुछ बनाया। इसी से लफ्ज़ बिदत भी है। बिदत क्या होती है? नई चीज़, वही रूट है इसका भी। तो तो बदी क्या है? नया पैदा करने वाला, यानी अपने आइडियाज हैं, वो दूसरों को कॉपी नहीं करता कि जो दूसरों ने किया उसी को थोड़ा बहुत चेंज कर करा के कर दिया, कोई ऐसी बात नहीं कर दी उनके साथ, बल्कि क्या कहा? बदी उस समावाती वाल अर्थ, कि उनके साथ अल्लाह ताला का मामला क्या है कि पहली दफा उनको बनाया। खल्क क्या होती है? एक चीज से दूसरी बनाना। मसलन आपके मैदा मौजूद है, आप उससे केक बना लेंगे अगर मैदे से ही बनता है तो, हाँ। आटा था, आपने उससे रोटी बना। लकड़ी अल्लाह ताला ने पैदा की, आपने उससे फर्नीचर बना लिया, ठीक है। तख्लीक तो इंसान की हो सकती है, लेकिन इंसान बदी नहीं हो सकता। अल्लाह ताला के लिए खालिक को देखें तो जैसे गारे से इंसान बनाया, आग से जिन्नात बनाए, नूर से फरिश्ते बनाए, ठीक है, तो ये तख्लीक होगी। तो बदी वो ज़ात है जो किसी मादे तख्लीक के बगैर एक नई कायनात बना दे। तो अल्लाह ताला ने यहाँ ये बात कर दी। और मुदब्बिर का लफ्ज़ क्या है? तदबीर क्या है? कि अब इसके बाद इसका इंतज़ाम चला रहा है, हमारी तकदीरें, हमारे काम, हमारे मामलात अल्लाह ताला के हुक्म से चलते हैं। कायनात बना के ये नहीं कहा कि अब दूसरों को दे दो, क्योंकि कुछ मुशरिकीन आज ये भी कहते हैं कि बनाई तो अल्लाह ताला ने थी दुनिया अकेले, अब इसका इंतज़ाम हमारे बुज़ुर्गों को दे दिया। कोई कहता है हमारे पीरों को दे दिया, और बाज़ कहते हैं हमारे बुतों को दे दिया। तो लिहाजा इन सारी चीज़ों से वो बेनियाज है। वह इज़ा कदा अमरन, और जब वो किसी काम का फ़ैसला करता है, फ़इन्नमा यकूलु लहू कुन फ़यकून, तो बस वो उसके लिए कुन कहता है और वो हो जाती है। ये है अल्लाह ताला की वो शान जिसमें कोई शामिल नहीं है, और वो क्या कि वो साहिबे कुन फ़यकून है। सारी दुनिया को करने के लिए पहले क्या चाहिए? उसका फ़ैसला, क़ज़ा। क़ज़ा और क़दर, ये दो लफ्ज़ इस्तेमाल हुए हैं तकदीर के लिए, जिसको हम फेट कहते हैं ना, या हमारी किस्मतें। किस्मत के लिए अल्लाह ताला ने लफ्ज़ इस्तेमाल यहाँ किया क़ज़ा। और क़ज़ा क्या होता है? इरादा करना, अमरन किसी काम का। क्या करता है? चलें इसको ऐसे समझे कि जब हमने कोई काम करना होता है तो कैसे करते हैं? क्या इरादा करते ही वो काम हो जाता है? नहीं, इरादे के बाद तो सारे मरहले शुरू होते हैं जो तैयारी के होते हैं। चीज़ें जमा करेंगे, फिर असबाब लेंगे, फिर वो चीज़ मशीन चाहिए जिस पे वो काम होगा, फिर पता नहीं वो काम हो के ना हो। अल्लाह की कुदरत को अगर आप महसूस करें तो कितनी बड़ी बात है कि उसके काम करने का इरादा क्या है? फ़इन्नमा यकूलू, बस वो कहता है। लहू उसको, किसको? उस काम को, अमर को। कुन हो जा, ये हुक्म है, अमर है। फ़यकून, तो वो हो जाता है। इसमें से लफ्ज़ कुन को आप हाईलाइट कर सकते हैं। हम सब लफ्ज़ कुन का नतीजा है। अल्लाह ताला ने कुन फरमाया, हम पैदा हो गए। अल्लाह ताला लफ्ज़ कुन फरमाएगा और हम फौत हो जाएंगे। पहाड़ अल्लाह के कुन से बने, सूरज चाँद सितारे अल्लाह के कुन से बने। ज़रा कोई उसकी वसअतों का अंदाज़ा लगा सकता है? कोई सोच भी नहीं सकता कि वो ज़ात कितनी बड़ी है। अल्लाह ताला कुन कह कर कायनात को इस तरह बना देता है कि किसी को उसमें कोई रेजिस्टेंस करने की जरूरत नहीं होती, कोई आदत नहीं होती। बड़ी से बड़ी चीज़ें आप देख लीजिए रखी। असल में ये उसी पीछे वाली बात के जवाब है कि तुम अल्लाह के बेटे और बेटियां बनाते हो, तुम्हारे बच्चे तो तुम्हारी बात कहने के बाद कितनी देर बाद उठते होंगे। अब देखिए, बच्चे से कहें ना पानी पिला दो, तो अगर कोई सुस्त मिजाज बच्चा होगा तो वो इतनी ढीली ढीली उठेगा, और उठेगा भी नहीं कि आप कहेंगे मैं खुद ही ले लूँ। अल्लाह ताला कहते हैं मैं कुन फ़यकून का मालिक हूँ। और यहाँ लफ्ज़ अमर पे बात करेंगे। कुरान पाक में ये लफ्ज़ तकरीबन 13 या 14 मानों में इस्तेमाल हुआ है। आम माना तो इसका यही है कि हर काम, एनी थिंग, किसी को बनाने का, किसी को मारने का, किसी को तख्त पे रखने का, किसी को तख्ते पे गिराने का, किसी की इज्जत का, किसी की बेइज्जती का, ये अमर बहुत वसी है। लेकिन तकरीबन 13 जगह तो मैं नोट कर सकी, लेकिन टोटल 14 जगह मुफसरीन कहते हैं कि कुरान पाक में ये लफ्ज़ अमर 14 मुख्तलिफ तरीक़ों से इस्तेमाल हुआ है। और क़दा का लफ्ज़ होता है, इसका मानी होता है मुनक़ते होना या पूरा होना। कैसे? अमरन का लफ्ज़ एक जगह दीन के मानों में आया है। कुरान पाक में आता है हत्ता जाल हक व ज़हर अमरुल्लाह, یہاں تک کہ حق آ گیا اور ظاہر ہو گیا اللہ کا امر. وہاں امر کا لفظ دین کے معنوں میں آیا ہے. ٹھیک ہے, پھر دوسرا یہ لفظ استعمال ہوا ہے اللہ کے قول, یعنی جیسے بات ہوتی ہے نا ہمارا قول. سورہ ہود کی آیت 40 میں آتا ہے حتی اذا جاء امرنا وفارت تنور, حضرت نوح کی قوم پہ جو عذاب آیا تھا اس کے زمن میں یہ بات ہے, یہاں تک کہ جب ہمارا امر آ گیا, حکم آ گیا تو تنور جوش کھانے لگا. یہ اس چیز کی دلیل تھی کہ اب اس قوم کے اوپر عذاب آئے گا. تیسرا امر کا لفظ عذاب کے لیے استعمال ہوا ہے, سورت ابراہیم آیت 22 میں آتا ہے لما قدی الامر, یعنی جب فیصلے تمام ہو گئے کس بات کا کہ اب ان پہ عذاب آئے گا. پھر یہی لفظ حضرت عیسیٰ علیہ السلام کی پیدائش کے لیے بھی استعمال ہوا ہے, سورت آل عمران میں آپ پڑھیں گے انشاءاللہ, اذا قدا امرن, جب اس نے فیصلہ کیا ایک کام کا تو اس نے کن کہا اور بی بی مریم جو تھی پھر وہ حاملہ ہو گئیں. پھر سورہ انفال آیت 42 میں یہ لفظ بدر کے سرداروں کے قتل کے صورت میں استعمال ہوا, لیقضی اللہ امرن کان مفعولا. پھر یہی امر کا لفظ فتح مکہ کے فیصلے کی صورت میں آیا, فتح مکہ کے لیے ہوا, فتربصوا حتی یاتی اللہ بامرہ. اسی طرح سورہ بقرہ آیت 109 میں یہ لفظ بنی قریظہ کے قتل اور بنو نذیر کے نکالے جانے کے لیے استعمال ہوا, ہم پیچھے پڑھ چکے یہ آیت. پھر اسی طرح یہ لفظ قیامت کے لیے بھی استعمال ہوا, سورہ نحل کی آیت نمبر 1 کہ اتا امر اللہ فلا تستعجلوا, آگے اللہ کا حکم اور جلدی نہ کرو. پھر اسی طرح سورت رات کی آیت نمبر 2 میں قضا یعنی تقدیر کے معاملے میں استعمال ہوا کہ یدبر الامر یفصل الآیات, کہ وہ کاموں کی تدبیر کرتا ہے اور کھول کر بیان کرتا ہے نشانیاں. پھر امر کا لفظ وحی کے لیے بھی استعمال ہوا ہے, یدبر الامر من السماء الى الارض, کہ وحی کو آسمان سے زمین پہ لاتا ہے. پھر انسان کی پیدائش کے حکم کے لیے یہ لفظ استعمال ہوا, الا الى الله تصير الامور. پھر مدد کرنے کے معنوں میں آیا, سورۃ آل عمران آیت 154 میں یقولون هل لنا من الامر, کیا ہمارے لیے بھی کاموں میں کچھ حصہ ہے, کیا ہم آپ کی مدد کر سکتے ہیں, غزوہ احد کے ضمن میں ہے. اور اسی طرح پھر کوئی بھی کام کرنا, سورۃ ہود آیت 97 میں آتا ہے وما امر فرعون ابی رشید, کہ فرعون کا کوئی بھی کام بھلائی والا نہیں تھا. بات یہ ہے کہ ایک لفظ کو اللہ تعالیٰ اتنے مختلف معنوں میں استعمال کرے, اور اگر ہمیں یہ مختلف معنی نہ پتہ ہوں تو ہم تفسیر کیا کریں گے. اس سے آپ کچھ بھی نوٹ نہ کر سکیں تو یہ چیز ضرور سوچیں کہ اللہ کا کلام بغیر سیکھے بندہ نہیں سمجھ سکتا. لفظ امر کا لفظی ترجمہ تو آپ یاد کر لیں گے کام ہے, لیکن ہر جگہ وہ کس معنی میں استعمال ہوا ہے اس کے لیے ہمیں پھر قرآن ہی کی ضرورت پڑے گی اور حدیث کی ضرورت پڑے گی. اب اس کے بعد ان کے کچھ اور اعتراضات کا جواب دیا جا رہا ہے. آیت نمبر 118, وقال الذین لا یعلمون, اور کہا ان لوگوں نے جو علم نہیں رکھتے تھے, مراد ہے یہاں اس سے مکہ والے. کیا کہا, انورٹڈ کوماز میں آپ کر سکتے ہیں. پھر انہوں نے کیا کہا, لولا یکلمون اللہ, لولا یکلمون اللہ, کیوں نہیں کلام کرتا ہم سے اللہ, او تاتینا آیا, یا کیوں نہیں آتی ہمارے پاس کوئی نشانی. آپ ایسی آیات کو بہترین طریقے سے سمجھنا چاہیں نا تو جو میں سائنس بولتی ہوں نا وہ لکھ لیا کریں. یہاں جو لفظ ہے نا لولا, اس سے پہلے آپ انورٹڈ کوما, وہ جو دو چھوٹے چھوٹے کومے اوپر لگاتے ہیں نا وہ لگا لیا کریں, تو آپ کو پتہ چلے گا کہ ان کا کال کہاں سے شروع ہوتا ہے. ان کا کال کہاں سے شروع ہوتا ہے, یہاں سے, لولا, کیوں نہیں یکلمون اللہ, کلام کرتا ہم سے اللہ, پہلی بات. او تاتین آیا, یا کیوں نہیں آتی ہمارے پاس کوئی نشانی. بس اس کے بعد اب کوماز بند کر دیں, دوسرے کوماز دوسری سائڈ پہ لگا لے, یہاں تک ان کا کلام تھا. اصل میں مشرکین مکہ کا نبی صلی اللہ علیہ وسلم سے بڑی شدت کے ساتھ یہ مطالبہ تھا کہ ہمیں کوئی معجزہ دکھائیں, جیسے حضرت عیسیٰ نے دکھائے کہ مردوں کو زندہ کرتے تھے, بیماروں کو ٹھیک کر لیتے تھے, اور اسی طرح حضرت عیسیٰ علیہ السلام نے جو معجزات دکھائے, آپ بھی ہمیں کوئی معجزہ دکھائیں. اور کچھ نہیں ہے نا تو بس پھر اللہ تعالیٰ براہ راست ہم سے بات کرے, جیسے آپ کے پاس جو وحی آتی ہے تو ہم کیا برے ہیں, ہمارے پاس کیوں نہیں آتی. بعض لوگ کہتے ہیں نا بھئی آپ کو پتہ چل سکتا ہے تو ہمیں کیوں نہیں پتہ چلتا, ہمیں بھی دکھائیں. یہ بہت حد سے بڑی بھی بات تھی۔ اللہ کی ذات کے بارے میں یہ کہنا کہ ہم سے کھل کے کوئی بات کرے۔ چھوٹی سی مثال دیتی ہوں کہ کہیں بھی کوئی مینجمنٹ ہوتی ہے، اب جو شخص مین سپروائزر ہوتا ہے کسی بھی بہت بڑی کمپنی کا، آپ کہہ لیں، مثال دے دیتی ہوں کہ آپ کسی سٹور میں جاتے ہیں اور وہاں ان کا کوئی رول ہے، جو لوگ وہاں کام کر رہے ہیں یا اسی برانچ کے وہ نامینیٹڈ ہیں، وہ کہہ دیتے ہیں کہ یہ رولز ہیں، تو آپ کہتے ہیں میں تو نہیں مانتا، پہلے مجھے اس شخص سے ملواؤ جس نے یہ رول بنایا ہے، وہ خود براہ راست مجھے آ کے کہے کہ یہ رول ہے پھر میں مانوں گا۔ ہم سب ٹریفک کی لائٹ پہ کھڑے ہو جاتے ہیں، ریڈ لائٹ پہ، ہم میں سے کوئی کھڑا نہ ہو اور کہ نہیں پہلے مجھے بتاؤ کہ جس بندے نے یہ رول بنایا تھا یا گورنمنٹ کا وہ سپر ہیڈ جو پیچھے سے اس رول کو بنا رہا ہے، اس سے میں خود بات کروں گا یا وہ میرے سے بات کرے، تو کتنی ڈس ریسپیکٹو بات ہے نا۔ کیونکہ جب کوئی کسی دوسرے کو کہتا ہے تو وہ اصل میں ایسے ہی ہوتا ہے کہ وہ خود اس سے بات نہیں کر سکتا۔ دنیا میں دیکھیے کہ کیا بادشاہ ہر بات خود کرتے ہیں، وزیر ہر بات خود کرتے ہیں، ہر چیز آگے سے آگے سٹیپس میں ہوتی ہے، تو یہ کسی کے اندر کبر کی انتہا ہوتی ہے، اچھا میں خود ہی بات کر لوں گا۔ جو لوگ رولز کو نہیں ماننا چاہتے نا، وہ اس طرح کا مزاج رکھتے ہیں۔ مکہ والوں نے اللہ کے نبی کو بھی کچھ ایسا ہی سمجھا تھا کہ یہ جو باتیں کہہ رہے ہیں نا، ہمیں خود بتائے پھر اللہ تعالیٰ۔ اللہ تعالیٰ کہہ رہے ہیں آپ ان کی بات سے دل میں اللہ نہ کریں۔ کذالک قال الذین من قبلہم، اسی طرح کہا تھا ان لوگوں نے جو ان سے پہلے تھے۔ کیا؟ مثل قولہم، بات انہی جیسی، جو بات انہوں نے کی ویسی انہوں نے کی۔ یہ کون تھے؟ یہود۔ حضرت موسیٰ علیہ السلام سے انہوں نے کیا کہا تھا، پیچھے آپ پڑھ چکے نا، کہ ارین اللہ جہرہ، ہمیں اللہ تعالیٰ کو دکھاؤ کھلم کھلا، ہم اللہ تعالیٰ کو دیکھنا چاہتے ہیں، پھر ہم مانیں گے کہ آپ کی یہ باتیں درست ہیں۔ اصل بات یہ ہے کہ یہ ان کے خود پسند ہونے کی دلیل دی جا رہی ہے۔ جو لوگ اپنے آپ کو کچھ بڑا سمجھتے ہیں نا، وہ دین کی طرف بلانے والے کے ساتھ بھی اسی طرح کا معاملہ کرتے ہیں۔ ان کو لگتا ہے کہ ذرا پتہ تو چلے کہ ہم بھی بڑے ہیں، جو رول مانے وہ ہم مانیں۔ اور کچھ لوگوں کا مسئلہ کیا ہوتا ہے کہ وہ رولز کو فالو کرنے کو اپنا چھوٹا ہونا سمجھتے ہیں، کیونکہ وہ خود کسی نہ کسی جگہ انوالو ہوتے ہیں نا، تو وہ اس کا فائدہ کیا لینا چاہتے ہیں کہ اب ہمارے لیے تو پھر کوئی رول نہیں ہونا چاہیے نا۔ تو جو چیز انسان خود اپنے اوپر نہ لگائے وہ دوسرے پہ کیسے لگائے گا۔ کہا کہ ایسی ہی بات ان سے پہلوں نے بھی کی تھی، مثل قولہم، انہی کی جیسی بات۔ اور باتیں ایک جیسی کیوں ہوتی ہیں؟ کیونکہ تشابہت قلوبہم، ان کے دل آپس میں مشتبہ ہو چکے ہیں، ملتے جلتے دل ہیں۔ اس سے کیا پتہ چلتا ہے کہ جن کے دلوں میں ایک چیز ہوتی ہے نا ایک جیسی، پھر آخر ان کے کال اور فیل بھی ملنے لگتے ہیں۔ آج آپ کو پتہ ہے کہ جو یہ شور مچتا ہے کہ سارے مسلمانوں کو ایک گروہ بنا دیا جائے، اتحاد کی بنیاد کیا ہے کہ سارے بس ایک جگہ جم جائیں، کبھی بھی نہیں اتحاد ہوگا۔ اتحاد کرنے کے لیے لوگوں کا ہم خیال اور ہم سوچ ہونا لازمی ہے۔ دیکھیے، جب ہمارے مقاصد فرق ہو جاتے ہیں نا، تو ہمارے راستے فرق ہو جاتے ہیں۔ ایک سڑک پہ چلنے والے مختلف راستوں میں بکھر جاتے ہیں، کیونکہ ان کی منزل فرق تھی۔ ایک کو ہاسپٹل جانا تھا وہ اس طرف ہے، دوسرے کو اسکول جانا تھا وہ دوسری طرف ہے، تیسرے کو گھر جانا تھا وہ تیسری طرف ہے۔ مقاصد ایک ہوتے ہیں تو لوگ جڑے رہتے ہیں۔ ہمارے معاشروں میں آج کے دور میں یہ ایک بہت ہی تکلیف دہ بات ہے کہ بہت سارے لوگ ایسے ہیں جو ابتدا میں دین کے سفر میں اکٹھے نکلتے ہیں، ایک فورم پہ جمع ہوتے ہیں، مل کے آرگنائزیشنس بنتی ہیں، گروہ بنتے ہیں، نامینیٹ کیا جاتا ہے۔ کچھ عرصہ نہیں گزرتا کہ وہ ایک دو میں ڈیوائڈ ہوتا ہے۔ ہونا چاہیے گروہ، گروہ ہونا کیا ہوتا ہے کہ ایک ہی چیز جیسی دو بن جائے۔ ایک ادارہ کامیاب ہو گیا، بالکل اسی کی کاپی دوسری جگہ ہو جائے کہ جہاں اس سے فائدہ اٹھایا جائے، یہ تو اچھی گروتھ ہوتی ہے۔ جیسے آپ کے بچے پیدا ہوتے ہیں، ایک انسان کے پھر بچے، پھر بچے ہوئے، لیکن ایک چیز کو دو ٹکڑوں میں بانٹ دینا یہ گروتھ نہیں ہوتی، یہ دونوں کو بیکار کرنا ہوتا ہے۔ جماعت دو دھڑوں میں بٹ گئی، آپ نے یہ جملہ اخباروں میں پڑھا ہوگا۔ یہ کیوں ہوتی ہیں؟ کبھی کبھی یہ سیاسی اتحاد بھی ہوتے ہیں، سیاست میں ایک جگہ جمتے ہیں کہ مل کے ووٹ لے لیتے ہیں تاکہ ہم سامنے آ جائیں گے، پھر بعد میں عہدے بانٹ لیں گے، ہو گیا جی ٹھیک ہے۔ بعض جگہ اسی طرح کی چیزیں مذہب کے نام پہ ہوتی ہیں. پھر کیا ہوتا ہے اس کے بعد؟ کچھ عرصے کے بعد پتہ کیا چلتا ہے؟ میں ایک ایسی جگہ میں نے دیکھی, آپ سوچ نہیں سکتے کہ میں نے کتنا بڑا درد لے کے اس چیز کو سنا اور دیکھا. ایک مسجد تھی, یعنی آپ سوچیں کہ کھلی جگہ باہر بہت بڑی کھلی جگہ ہو اور اندر ایک بلڈنگ ہے, یہ ایک مسجد تھی. اس میں سب مل کے کام کر رہے تھے, اور کمیونٹی میں نان مسلم ملکوں میں رہتے ہوئے جب آپ کو ایک جگہ اللہ کے لیے مل جاتی ہے بڑے خوش ہوتے ہیں. ساری کمیونٹی نے مل کے کوشش کر کے وہ جگہ خرید لی, بائی کر لی, جو کیا وہ کیا. اور اس کے بعد کیا ہوا کہ اندر مینجمنٹ کے جھگڑے شروع ہوئے, ہلکے پھلکے چل رہے تھے. اس کے بعد کیا ہوا کہ ایک دن, جو بات مجھے یاد ہے یا تھوڑا لفظوں کا فرق ہو سکتا ہے لیکن خلاصہ اس کا یہی ہے کہ اگلے دن لوگ جب فجر کی نماز پہ آئے تو پتہ کیا چلا کہ راتوں رات وہ جو دو گروہ ہوئے تھے انہوں نے اس بلڈنگ کے بیچ میں ایک دیوار کر دی ہے. اب یقین کریں, میں نے اپنی آنکھوں سے دیکھا, میں نے ایک طرف درس بھی کیا, ایک مسجد کا رخ ایک ہی بلڈنگ ہے. ادھر کا منہ انہوں نے کہا یادی آپ رکھیں اور ادھر کا منہ ہمیں دے, یہ ہماری ہے. اور باہر بھی پھر جو گزرنے کی جگہ اس میں بھی کھناتیں لگا دی گئیں. یہ میں نے خود دیکھا. بھئی کیوں ہوا؟ بس وہ مینجمنٹ کے جھگڑے تھے. وہ کہتے ہیں مجھے بڑا بننا ہے, وہ ہم نے کوشش کی تھی, ہم نے اس میں پیسے جمع ڈالے تھے, یہ کیے تھے, اور اب وہ مسجد دو میں ہو گئی. اور ریسنٹلی ابھی اسی ویک میں مجھے جو اس سے بھی بری خبر ملی کہ اب جو دو ہوئے تھے نا اس ایک کے اب پھر کئی حصے ہو گئے. تشابہت قلوبہم, اللہ ہمیں اس سے محفوظ رکھے. یہ فرق کب پڑتا ہے؟ جب دلوں میں کھوٹ آتا ہے. مقاصد فرق ہو جائیں گے نا, آپ ایک چھت کے نیچے نہیں کٹھے رہ سکتے. یہ شوہر بیوی کی جو طلاق ہوتی ہے نا اس کی بھی وجہ یہی ہوتی ہے کہ ان کا مقصد ختم ہو گیا ہے. دو مختلف سوچ والے لوگ اکٹھے کب رہتے ہیں؟ طبیعت کا فرق ہو وہ برداشت کر لیتے ہیں, مزاج کا ہو فرق وہ کر لیتے ہیں, رنگ نسل کا فرق ہو برداشت کرتے ہیں. جڑے کیوں رہتے ہیں؟ کہ مقصد ایک ہے. وہ کبھی یہ ہوتا ہے کہ گھر بنا رہے, کبھی بچوں کی تربیت ہے, چلو اب یہ نہ ہو لوگ کیا کہیں گے, رہتے ہیں. لیکن جب مقاصد فرق ہوتے ہیں تو دل پھٹ جاتے ہیں. اللہ تعالیٰ کہتے ہیں یہ سارے گروہوں کا اصل مسئلہ کہ تشابہت قلوبہم, ان کے دل پھٹے ہوئے ہیں. آج بھی اگر آپ مسلمانوں کو ایک گروہ پہ ایک فورم پہ لانا چاہتے ہیں نا تو اس کے لیے بہت ساروں کو اپنی بڑائی چھوڑنی پڑے گی. حب جاہ اور حب مال, یاد کر لیں پیچھے کا سبق ہے. یہ دو چیزوں نے دین کو سب سے زیادہ نقصان دیا تھا بنی اسرائیل کے دور میں بھی اور آج بھی. لوگوں کو رتبے چاہیے, ان کو سٹیٹس چاہیے, ان کو بڑا بننا ہے, ان کو کوئی ٹائٹل چاہیے, اور لوگوں کو مال چاہیے, ہماری اتھارٹی چاہیے, ہم اپنی مرضی سے کریں. ہم خود سفید اور سیاہ کے مالک تھے, اب ہمیں دوسروں سے پوچھنا پڑے گا. بعض دفعہ سگے بھائیوں میں اس بات پہ جھگڑے ہو جاتے ہیں کہ میں تم سے اوپر رہنا چاہتا ہوں پھر ایسا کروں گا, اور میں تم سے نیچے نہیں ہونا چاہتا اس لیے میں نہیں کروں گا. ایک باپ کی اولاد آپس میں جھگڑ پڑتی ہے, اللہ تعالیٰ کہہ رہے ہیں کہ یہ جھگڑے رہیں گے کیونکہ لوگ اللہ کی بات نہیں مانتے. اور اللہ کی بات کون سی ہے؟ جو اس نے کھول کے بیان کر دی, قَدْ بَيَّنَّا الْآيَاتِ لِقَوْمِ يُوقِنُونَ, بے شک ہم نے بیان کر دی ہیں آیتیں اس قوم کے لیے جو یقین لاتے ہیں. اللہ نے بیان کر دی ہیں باتیں, قرآن موجود ہے, یقین کریں گے تو اس کتاب سے رہنمائی ملے گی. یقین کم ہوگا نا تو اسی کتاب سے بھٹکنے کی اور بہکنے کی ساری دلیلیں مل جائیں گی. آج لوگوں نے اسی قرآن پاک سے شرک کے مظاہر کو ثابت کیا. لوگوں نے اسی قرآن پاک کی آیات سے بالکل غیر اسلامی سوچوں کو پروموٹ کیا. آپ تفاسیر کھول کے دیکھیں, آپ ترجمے کھول کے دیکھیں. لوگوں نے اگر اللہ کے نبی کو انسان سمجھا ہے تو وہ اسی قرآن کی آیتوں سے سمجھا. لوگوں نے اگر آپ کو نور سمجھا ہے تو اسی قرآن کی آیتوں سے نور سمجھا. لوگوں نے اگر بزرگوں کی قبروں کو سجدے کرنے سمجھے ہیں تو اسی قرآن سے سمجھے. مت سوچئے کہ وہ کوئی الگ قرآن کی بات کرتے ہیں. اور عام بھولے بھالے لوگ کہتے ہیں وہ بھی تو قرآن کی باتیں کرتے ہیں, وہ بھی تو عربی ہی تو بتاتے ہیں. اللہ تعالیٰ کہہ رہے ہیں اس کتاب کی آیتیں بہت مبین ہیں, کھلی ہوئی ہیں, لیکن فائدہ کس کو ہوگا؟ جو اس پہ یقین لائے گا. اور ہم یوں کے نون کی تفصیل پڑھ چکے ہیں, بالآخرتہم یوقنون, میں یہ ایمان سے بہت اگلا درجہ ہوتا ہے, آخری درجہ ہے ایمان کا, کہ جس میں انسان کو اتنا کسی چیز کا یقین آ جائے کہ وہ چیز اس کے دل دماغ پہ آ جائے. مسلمانوں کو جب اس بات کا یقین آ جائے گا کہ ہم نے اللہ کے دین کو غالب کرنا ہے، پھر وہ دین کو دین سمجھ کے لیں گے، اپنی خواہشوں کو پیچھے کر دیں گے، اللہ کے نبی صلی اللہ علیہ وسلم کی سنتیں، آپ کے طریقے ان کے لیے زندگی کے سب سے زیادہ خوبصورت طریقے ہو جائیں گے۔ اور اگر اس سوچ میں کمی آئی تو بس آپ سمجھ لیجئے کہ پھر فرق کہیں بھی پڑ سکتا ہے۔ آپ کبھی کوئی مشین بناتے ہیں نا، بظاہر وہ ٹھیک کام نہیں کر رہی، آپ دیکھیں گے نا اندر سے اس کا کوئی چھوٹا سا پرزہ ہلا ہوتا ہے، ایسے ہی ہے نا، اس کی گیج خراب ہو گئی، کہیں اس کا فوکس خراب ہو گیا، گاڑی کو دیکھ لیں، سب کچھ وہیں ہوتا ہے، آپ کہتے ہیں نہیں چل رہی، اور جو ٹیکنیشین ہوتا ہے، جو اس کا ماہر ہوتا ہے، وہ آتا ہے اور ایک بٹن دباتا ہے، وہ کہتا ہے چل گئی، آپ کہتے ہیں یہ کیا ہوا، کہتے ہیں نہیں بڑی بات نہیں، نہیں چھوٹا سا پرزہ ہلا ہوا تھا۔ بالکل یہی بات یاد رکھیں، دین میں بھی جب پرزہ ہلکا سا ادھر سے ادھر ہو جاتا ہے نا، تو اسے فرق بہت بڑا آتا ہے۔ مشین رک گئی نا، آج دین کی مشینیں رکی ہوئی ہیں، ترقی نہیں ہوتی ہوئی دکھ رہی، وہ معاشرے نہیں بن رہے جو نمازی لوگوں کے معاشرے ہوتے ہیں، وہ سب نہیں ہو رہا، اس کی وجہ یہ کہ اندر چھوٹی چھوٹی خرابیاں آتی ہیں، خرابی شروع میں چھوٹی ہوتی ہے، بعد میں بڑی ہوتی ہے۔ یہ نہیں کہ ان کو بالکل خدا کا خوف نہیں ہے، ایسی باتوں کو کرنے والے یا سننے والوں کو بالکل نہیں، وہ کہتے ہیں یہ تو معمولی سی بات ہے، اور واقعی وہ باقی چیزوں میں بہت بامل ہو سکتے ہیں، لیکن اصل بات ہے کہ اس چھوٹی سی خرابی کو بھی نکالنا پڑے گا۔ اللہ کا دین اتنا مکمل ہے کہ جب تک اس کو اسی شکل میں نہ رکھیں جس شکل میں ہمیں دیا گیا، تو اس کے اثرات بدل جاتے ہیں، چیزوں کے اثرات سے اس کو پہچانیں۔ اللہ کے نبی کی ایک بڑی پیاری روایت ہے کہ الاعمال بالخواتیم، ہر عمل اپنے خاتمے سے پہچانا جائے گا۔ ہمارے یہاں ایک معروف بات ہے خاتمہ بالخیر، کوئی مرا اور اس کا خاتمہ اچھا ہو گیا، یعنی کلمہ نصیب ہو گیا، یا اللہ تعالیٰ نے اس کو شہادت کی موت دے دی، یا کچھ اور، بس یہ ایک کرائیٹیرین ہے۔ ہم زندگی میں جہاں جا کے دین کا کوئی کام کریں، اینڈ پہ دیکھیں رزلٹ کیا نکل رہے ہیں۔ کام کرنا کوئی بڑی بات نہیں، اب دیکھیے کہ مثال دے دیتی ہوں گھریلو سی، کہ جن کو اچھے طریقے سے گھرداری کرنی آتی ہے نا، کچن میں کام کرنا آتا ہے، وہ تھوڑے وقت میں زیادہ کام بھی کر لیتے ہیں، اور کچھ بیچارے پھیلاتے اتنا نکلتا کچھ بھی نہیں۔ وجہ کیا ہوتی ہے؟ کام کرنا نہیں آتا، ایسے ہی ہے نا، جس کو کام کرنا نہیں آئے گا وہ کر تو بہت رہا ہے، نتیجہ نہیں نکلا، وہ کہہ رہے ہیں گھر والے کیا کیا ہے صبح سے، کچھ یہ آپ کے گھر کی باتیں تو نہیں، آپ کہتے ہیں بزی بہت تھے، وہ کہتے ہیں اللہ کی بندی بتاؤ آیا کیا سامنے، ٹیبل پہ تو پھر کل کی دال ہی رکھی ہوئی ہے، فرق ہے نا۔ اب یہ بات تھوڑی مذاق میں چلی گئی ہے، لیکن بہت سنجیدہ بات ہے کہ دین کا دھوم دھڑک ہے، شور ہے، اینڈ پہ نتیجہ کیا نکل رہا ہے؟ آپ بیٹھ کے کاغذ قلم لکھیں، سوچیں، اس سوچ کو سامنے رکھ کے جو ایک مسلمان معاشرے کا تصور کرتے ہی آتی ہے، ایک ایک چیز، بچوں سے لے کے بڑوں سے لے کے، عورتوں کو لیں، معیشت کو لیں، معاشرت کو لیں، تجارت کو لیں، ہر اینگل سے آپ آج کے دور کے مسلمانوں کو دیکھ لیں، نتائج ٹھیک نہیں ہے۔ وجہ کیا ہے؟ کہ جو کام کر بھی رہے ہیں نا، ان کو کرنا نہیں آ رہا، اور کچھ اندر خرابیاں آ چکی ہیں۔ اللہ کرے کہ ہم سب ان ساری باتوں پہ سب سے زیادہ خود عمل کرنے والے ہوں، کہ جو بھی کام کریں اس کو اچھے طریقے سے کریں، اور اس کام کو کرنے سے ہمارے دل کو پتہ چلے۔ اور آپ محسوس کرتے ہیں نا، جو کام آپ ٹھیک کرتے ہیں اس میں آپ کا دل بھی لگتا ہے، اور جس کام کو آپ ٹھیک نہیں کر رہے ہوتے آپ کا دل اچاٹ ہو جاتا ہے، یہی کچھ حالات بنتے ہیں۔ ایک دفعہ تلاوت سنتے ہیں۔
وقالت اليهود ليست النصارى على شيء وقالت النصارى ليست اليهود على شيء وهم يتلون الكتاب كذلك قال الذين لا يعلمون مثل قولهم فالله يحكم بينهم يوم القيامة فيما كانوا فيه يختلفون ومن أظلم ممن منع مساجد الله أن يذكر فيها اسمه وسعى في خرابها أولئك ما كان لهم أن يدخلوها إلا خائفين لهم في الدنيا خزي ولهم في الآخرة عذاب عظيم لله المشرق والمغرب فأينما تولوا فثم وجه الله إن الله واسع عليم وقالوا اتخذ الله ولدا سبحانه بل له ما في السماوات والأرض كل له قانتون بديع السماوات والأرض وإذا قضى أمرا فإنما يقول له كن فيكون وقال الذين لا يعلمون لولا يكلمنا الله أو تأتينا آية كذلك قال الذين من قبلهم مثل قولهم تشابهت قلوبهم قد بينا الآيات لقوم يوقنون